الحمد لله وكفى وسلام على عباد الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ومن يبخل فإنما يبخل عن نفسه سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم پچھلے کئی ہفتوں سے موضوع چل رہا ہے روحانی بیماریاں جیسا کہ ہمارا دستور ہے شروع میں ہم ریکیپ کرتے ہیں تو روحانی بیماریوں کے بارے میں مشائخ نے فرمایا کہ ان کی مثال ایڈس کے مرض کے جیسی ہے ایڈس کا مرض بظاہر کوئی بیماری نظر نہیں آتا لیکن اس کے نتیجے میں انسان کا امیونٹی سسٹم مجروح ہو جاتا ہے کمزور پڑ جاتا ہے ایکوائرڈ امیونو ڈیفیشنسی سنڈروم تو جب امیونٹی سسٹم مدافعاتی نظام انسان کا کمزور پڑ جاتا ہے تو اگرچہ کہ بظاہر وہ ٹھیک ٹھاک نظر آتا ہے لیکن ماحول میں موجود جو اپورچونسٹک انفیکشنز ہوتے ہیں اپورچونسٹک انفیکشنز سے مراد وہ انفیکشنز جو کہ ہر وقت کسی نہ کسی اپورچونیٹی یا موقع کی تلاش میں رہتے ہیں تو وہ آسانی سے اس کے اوپر اثر انداز ہوتے ہیں اور پھر اس کے اندر سے بڑی بڑی بیماریاں اس کے اندر جنم لیتی ہیں اسی طرح سے اگر کوئی انسان ظاہری طور پر دین پر چلنا شروع بھی ہو جائے دین کا کام بھی کرنا شروع ہو جائے دین کا علم بھی حاصل کرنا شروع ہو جائے تبلیغ کے کام میں لگ جائے یا کسی اور قرآن کا حفظ کر لے یا اس طرح کے کوئی اور کام کر لے لیکن اگر اس نے اپنی روحانی بیماریوں کا علاج نہیں کیا ہوتا تو جو ماحول معاشرے کے اندر اپورچونسٹک انفیکشنز روحانی طور پر موجود ہوتے ہیں جیسے کہ شیطان جیسے کہ انسان کا اپنا نفس جیسے کہ برے دوست برا ماحول رشتہ داروں میں وہ جو کہ دین کی سمجھ نہیں رکھتے دین پر عمل نہیں کرنے والے ہوتے دفتر میں کام کرنے والے ساتھی تو یہ سارے لوگ پھر اس کے اوپر اثر انداز ہوتے ہیں اور پھر حالات اور واقعات یہ بھی اپورچونسٹک انفیکشنز کا کام دیتے ہیں جو اس کے اوپر اثر انداز ہوتے ہیں اور ان کے نتیجے میں پھر اس سے گناہ سرزد ہوتے ہیں تو روحانی بیماریوں کا علاج کرنا اس لیے ہمارے لیے انتہائی ضروری ہے کیونکہ اللہ تعالیٰ نے ہمیں حکم دیا کہ وزر و ظاہر الاسم و باطنا کہ چھوڑ دو وہ گناہ جو تم ظاہر میں کرتے ہو یا باطن میں کرتے ہو تو باطنی طور پر بھی جو گناہ ہم نے کرنے ہوتے ہیں ان کا بھی چھوڑنے کا ہمیں حکم ہے فرمایا کہ بنیادی روحانی بیماریاں تین ہیں اور باقی ان کی تفصیلات بنتی ہیں نمبر ایک شہوت نمبر دو غصہ غضب اور نمبر تین تکبر اور عجب یہ بنیادی بیماریاں ہیں اور باقی جیسے کہ حسد ہوا جیسے کہ بخل ہوا دنیا کی محبت ہوئی کینہ ہوا یہ ساری چیزیں پھر ان کی تفصیلات بنتی ہیں اور انہی سے وہ پیدا ہوتی ہیں تو اب تک ہم کافی بڑی بڑی روحانی بیماریوں کے بارے میں بات کر چکے ہیں آج ارادہ ہے کہ بخل کے بارے میں بات کر کے اس سلسلے کو فی الحال ختم کیا جائے انشاءاللہ کوئی اور سلسلہ بعد میں شروع کیا جائے تو بخل بھی ایک روحانی بیماری ہے اس کے بارے میں تعریفاً یا اس کی تعریف میں مشائخ نے فرمایا کہ بخل کا مطلب یہ ہے کہ انسان کے دل میں مال کی محبت ایسی جڑ پکڑ لے کہ اس کے لیے اللہ کے راستے میں مال خرچ کرنا یا اپنے اہل و عیال کے اوپر مال خرچ کرنا یہ بہت مشکل بن جائے اسی کو اردو زبان میں کنجوسی بھی کہتے ہیں عربی زبان میں اس کو شح بھی کہتے ہیں اس کی علامت یہ ہوتی ہے کہ انسان کا مال خرچ کرنے میں دل گھبراتا ہے چاہے وہ اللہ کے راستے میں ہو چاہے وہ اس کے اپنے بیوی بچوں کے اوپر ہو تو بیوی بچوں کے اوپر بھی جائز حدود کے اندر مال کا خرچ کرنا یہ بھی ایک پسندیدہ چیز ہے اور جیسا کہ اللہ کے رسول نے ہمیں بتایا کہ خیرکم خیرکم لأہلہ کہ تم میں سے سب سے بہتر وہ ہے جو کہ اپنے اہل و عیال کے لیے اچھا ہے تو اگر اہل و عیال کے اوپر جائز حدود کے اندر مال خرچ کرنے میں انسان کنجوسی کرتا ہے، اس کا دل گھبراتا ہے، اس کا دل ٹوٹتا ہے، تو اس کا مطلب یہ ہے کہ اس کے اندر بخل کی روحانی بیماری موجود ہے، تو یہ اس کی علامت کہلائی. اللہ کے نبی نے یہاں تک فرما دیا ایک حدیث میں، جیسے کہ آپ سبھی نے سنا ہوگا، کہ مختلف قسم کے صدقات کے بارے میں صحابہ نے سوال کیا کہ ان میں سے سب سے اچھا صدقہ کون ہے، تو اللہ کے نبی نے بتلایا کہ وہ جو کہ تم اپنے اہل خانہ کے اوپر خرچ کرو، وہ سب سے بہترین صدقہ ہے. تو اہل خانہ کے اوپر خرچ کرنا یہ انسان کے لیے نیکی کا سبب بنتا ہے. تو اس کا خلاصہ یہ بنا کہ حقوق اللہ، یعنی اللہ کے راستے میں، مسجد کی تعمیر میں، مدرسے کے اخراجات چلانے میں، یا کسی دین کی خدمت کے اندر اپنے پیسے کو خرچ کرنے میں کمی کرنا، یا اللہ کے بندوں کے اوپر پیسے کو خرچ کرنے میں کمی کرنا، اس کو بخل کہتے ہیں. قرآن مجید نے اس کو اس طرح سے ارشاد فرمایا کہ وَمَنْ يُوقَ شُحَّ نَفْسِهِ فَأُولَئِكَ هُمُ الْمُفْلِحُونَ، کہ وہ لوگ جو اپنی نفس کے شح سے محفوظ کر دیے گئے، بچ گئے، تو وہی لوگ فلاح پانے والے ہیں. تو شح کو علماء نے، مفسرین نے یہاں پہ ڈیفائن کیا کہ یہ جو انسان کے نفس کے اندر حرص ہوتی ہے مال کی، جس کو دوسرے الفاظ میں ہم بخل اور کنجوسی سے بھی تعبیر کرتے ہیں، اس کو شح کہتے ہیں. تو اگر شح کسی کے نفس کے اندر موجود نہ ہو، یا اس نے اپنے شح کے اوپر قابو پا لیا ہو، تو پھر وہ فلاح پانے والا ہوتا ہے. اور فلاح قرآن کی ڈیفینیشن میں دنیا اور آخرت دونوں کے اوپر محیط ہوتی ہے. ایک اور جگہ اللہ تعالیٰ نے ارشاد فرمایا وَلَا يَحْسَبَنَّ الَّذِينَ يَبْخَلُونَ بِمَا آتَاهُمُ اللَّهُ مِنْ فَضْلِهِ، کہ وہ لوگ جن کو کہ اللہ تعالیٰ نے اپنے فضل سے عطا کیا، وہ بخل کرنے کو یہ نہ سمجھیں ہوا خیر لکم، کہ یہ ان کے لیے کوئی اچھی چیز ہے، بل ہوا شر لکم، بلکہ یہ ان کے لیے ایک بری چیز ہے. تو اللہ تعالیٰ نے انسان کو عطا کیا، ہم سمجھتے ہیں کہ ہم نے اپنی محنت سے کمایا، اپنی عقل سے کمایا، تو اللہ کے دشمن یہی سمجھتے ہیں کہ جو کچھ ہمارے پاس ہے یہ ہم نے اپنی عقل سے اور اپنی محنت سے کمایا. جیسے کہ قارون نے بھی کہا تھا کہ یہ جتنا مال میرے پاس جمع ہے یہ میرے عقل کی کمائی ہے. تو اللہ کے دشمنوں کی یہ مثال بیان کی اللہ تعالیٰ نے قرآن پاک میں، کہ وہ مال کو اپنی محنت کا نتیجہ سمجھتے ہیں، جبکہ یہ مال جو ہے یہ اللہ تعالیٰ کی دی ہوئی چیز ہے. تو اس آیت کے اندر یہ صاف بیان فرما دیا کہ اللہ تعالیٰ جس کو بھی دیتا ہے وہ اپنے فضل سے دیتا ہے، تو اس کے اندر بخل کرنا یہ انسان کے لیے ہرگز خیر والی چیز نہیں، بلکہ یہ اس کے لیے شر والی چیز ہے. اور آگے فرمایا اسی آیت میں سَيُطَوَّقُونَ بِهِ يَوْمَ الْقِيَامَةِ، کہ عنقریب اس کو طوق بنا دیا جائے گا قیامت کے دن ان کی گردنوں کا. تو اگر ہم اپنے بینک بیلنس کے بڑھنے کے اوپر خوشی کا اظہار کرتے ہیں کہ ہمارا بینک بیلنس تو بڑھ رہا ہے، لیکن اس کو اللہ کے راستے میں خرچ نہیں کرتے، اپنے اہل و عیال کے اوپر جائز حدود میں خرچ نہیں کرتے، تو دراصل بینک بیلنس کا بڑھنا قیامت کے دن کے طوقوں میں اضافے کا سبب بن رہا ہے. تو اس کے اوپر خوش ہونے کی بجائے ہمیں اس کے اوپر ڈرنا چاہیے، یعنی جتنے زیادہ پیسے، جتنا زیادہ مال، اتنے زیادہ طوق، اور جتنا کم مال اتنے کم طوق، اگر کوئی شخص اس کو خرچ نہ کرتا ہو. پھر ایک آیت جو آپ نے پہلے سنی تھی، وَمَنْ يَبْخَلْ فَإِنَّمَا يَبْخَلُ عَنْ نَفْسِهِ، کہ جو بخل کرتا ہے، جس نے بخل کیا، بس اس نے اپنے نفس کے اوپر بخل کیا، اپنے نفس سے بخل کیا، تو وہ کسی اور کا نقصان نہیں کر رہا، اس لیے کہ دینے والی ذات تو اللہ تعالیٰ کی ہے، جس کے اوپر بھی وہ فضل فرماتا ہے تو وہ اس کی دین ہوتی ہے، ہم تو زیادہ سے زیادہ سبب بن رہے ہوتے ہیں. تو بخل کر کے ہم اپنی جان کے اوپر ظلم کر رہے ہوتے ہیں، کسی اللہ کے بندے کے اوپر ظلم نہیں کر رہے ہوتے. حدیث پاک میں اللہ کے نبی نے فرمایا کہ اللہ رب العزت نے قسم کھا کر کے فرمایا کہ میں بخیل انسان کو ہرگز اپنی جنت میں داخل نہیں ہونے دوں گا. تو اتنی بڑی وعید آئی بخیل انسان کے لیے کہ جنت میں وہ کبھی بھی داخل نہیں ہو سکتا. ایک اور جگہ فرمایا کہ تم بخل سے دور رہو، کیونکہ پہلے آنے والی قومیں اسی کے وجہ سے برباد ہوئیں. اور ایک اور جگہ ارشاد فرمایا کہ ابلیس کہتا ہے کہ سخی آدمی میرا دشمن ہے اور بخیل آدمی میرا پکا دوست ہے. تو اس طرح سے اللہ کے نبی نے کھول کھول کر کے اس روحانی بیماری کے بارے میں ہمیں بتلا دیا. اچھا، ایک نقطے کی بات یہاں سمجھنی بہت ضروری ہے، وہ یہ ہے کہ ایک چیز ہوتی ہے سخاوت. سخاوت، ابھی جیسے ہم نے سنا کہ ابلیس کہتا ہے کہ سخی آدمی میرا دوست ہوتا ہے، تو سخاوت کیا چیز ہوتی ہے اور سخاوت کے اندر اور فضول خرچی کے اندر کیا فرق ہوتا ہے؟ تو علماء نے اس کو کھولا کہ سخاوت اور فضول خرچی یہ دونوں ایک چیز نہیں ہوتی. فضول خرچ شیطان کا بھائی ہوتا ہے، اس حد تک فرما دیا. اور یہ قرآن پاک میں اللہ رب العزت نے خود فرما دیا، فرمایا وَلَا تُبَذِّرْ تَبْذِيرًا اِنَّ الْمُبَذِّرِينَ كَانُوا اِخْوَانَ الشَّيَاطِينَ، کہ تم لٹاؤ نہیں اپنے مال کو، فضول خرچی نہ کرو، اس لیے کہ فضول خرچی کرنے والے لوگ یہ شیطانوں کے بھائی ہوتے ہیں، شیاطین کے بھائی ہوتے ہیں. تو سخاوت اور فضول خرچی کے اندر صاف فرق ہے. ایک اور جگہ پر ایک ہم معنی لفظ استعمال ہوا، وَلَا تُسْرِفُوا، کہ تم اسراف نہ کرو. تو پچھلی آیت کے اندر لفظ استعمال ہوا تھا تبذیر، اور دوسری جگہ پہ لفظ استعمال ہوا حدیث پاک میں بھی جیسے آتا ہے وَلَا تُسْرِفُوا اسراف. ان دونوں الفاظ کے درمیان تھوڑا سا فرق علماء نے بیان کیا، اگرچہ کہ یہ ہم معنی الفاظ ہیں اور کچھ علماء کے نزدیک یہ دونوں ایک ہی معنی رکھتے ہیں، لیکن ان دونوں کو مفسرین نے کھولا، بلکہ امام المفسرین حضرت مجاہد رحمۃ اللہ علیہ جو مشہور تابعی ہیں، انہوں نے فرمایا کہ تبذیر جو ہے وہ کسی گناہ نہیں، بلکہ امام المفسرین نے جو فرمایا وہ تو آگے آئے گا، لیکن جو مفسرین ہیں انہوں نے، مفتی محمد شفیع رحمۃ اللہ علیہ نے اپنی معارف القرآن میں لکھا کہ تبذیر جو ہے وہ ہے کہ کسی گناہ یا بے موقع بے محل جگہ کے اوپر خرچ کرنا، کسی گناہ کے کام میں، کسی معصیت کے کام میں، یا بے موقع بے محل کہ بس ایسے ہی فضول میں خرچ کر رہے ہیں، یعنی ناجائز جگہ کے اوپر خرچ کر رہے ہیں جہاں پہ خرچ کرنے کی کوئی ضرورت نہیں تھی، وہاں پہ خرچ کرنا جو ہے وہ تبذیر کہلاتا ہے. اور اسی وجہ سے اس کو زیادہ برا اللہ تعالی نے فرمایا کہ مبذرین کو شیطان کے بھائی کہا، چونکہ بے موقع بے محل اور ناجائز جگہوں پر، گناہ والی جگہوں کے اوپر انسان خرچ کر رہا ہے. جبکہ اسراف جو ہے وہ کہتے ہیں کہ خرچ کرنے کا موقع ہے، صحیح جگہ ہے، گناہ کا کام نہیں ہے، لیکن اس کے اوپر ضرورت سے زیادہ خرچ کر دینا، جتنی ضرورت تھی اس سے کہیں زیادہ اس کے اوپر خرچ کر دینا، یہ اسراف کہلاتا ہے. جیسا کہ اپنے لیے کپڑے بنانا، اپنی اولاد کے لیے، اپنے گھر والوں کے لیے کپڑے بنانا، یہ بالکل موقع والی چیز ہے اور اس کے بارے میں ہم نے پہلے سنا کہ اپنے گھر والوں پہ خرچ کرنا یہ نیکی کا کام ہے، لیکن اس کے اندر ضرورت سے بہت زیادہ خرچ کر دینا کہ اگر 3,000 روپے کا کپڑا بن سکتا ہے تو نہیں 13,000 روپے کا کپڑا بنانا، اگر شادی کے اندر 1,00,000 کے اندر کام چل سکتا تھا تو اس کے اوپر 10,00,000 20,00,000 خرچ کرنا، شو آف کرنا کہ ہماری جو ہے وہ معاشرے میں زیادہ عزت ہو جائے، یا दूसरे जो बड़े स्टैंडर्ड वाले लोग हैं माशरे के अंदर, हमारा उनके साथ उनके अंदर मुकाम बन जाए। इस तरह की ख्वाहिशात रख करके जरूरत से ज्यादा खर्च करना, इसको इसराफ कहते हैं और ये भी नाजायज है। और इमाम मुफस्सरीन मुजाहिद रहमतुल्लाह अलैह ने फरमाया कि अपना सारा का सारा माल हक के काम में खर्च कर देना, नेकी के काम में खर्च कर देना, ये तबजीर नहीं कहलाएगा। पहले तो हमने डेफिनेशन पढ़ी कि नेकी के काम में खर्च करना वो जरूरत से ज्यादा खर्च करना ये इसराफ होगा, लेकिन उलमा के दरमियान मुख्तलिफ मौके के मुताबिक, मुख्तलिफ सियाक व सबाक के मुताबिक इल्मी इख्तलाफ होता है। तो ये फरमाते हैं कि हक के कामों के अंदर अगर इंसान अपना सारा माल भी खर्च कर दे तो ये तबजीर नहीं कहलाएगा, लेकिन बातिल काम के ऊपर अगर इंसान एक मुद बराबर भी खर्च करे, एक मुट्ठी बराबर जौ भी अगर खर्च करे, तो वो भी तबजीर कहलाएगा, नाहक काम के अंदर, बातिल काम के अंदर। और इमाम मालिक रहमतुल्लाह अलैह ने कहा कि ये दोनों चीजें हराम हैं। इमाम कुर्तुबी रहमतुल्लाह अलैह ने फरमाया कि जायज कामों के अंदर जरूरत से ज्यादा इतना खर्च कर देना कि इंसान के अपने एहतियाज मोहताज हो जाने का अंदेशा हो जाए, इतना ज्यादा खर्च कर देना कि इंसान के अपने मोहताज हो जाने का अंदेशा हो जाए, इसको तबजीर, ये भी तबजीर के अंदर दाखिल है। तो ये इमाम कुर्तुबी रहमतुल्लाह अलैह फरमाते हैं। बहरहाल नतीजा यही निकला कि शरीयत हमारी एतदाल का सबक देती है, जो भी काम करे वो एतदाल के साथ करे, और ये एक ऐसी चीज है खर्च करने वाली कि ये हर एक के अपनी सिचुएशन के ऊपर डिपेंड करती है। किसी को अल्लाह ताला ने बहुत ज्यादा माल दिया है तो उसको उसके मुताबिक ज्यादा खर्च करने की तालीम दी गई, लेकिन किसी के पास अगर कम माल है तो उसको अपने हिसाब से ज्यादा खर्च करने की तालीम दी गई। और ये माहौल मुआशरे के मुताबिक भी फर्क होता है, जगह जगह के मुताबिक भी इनके अंदर फर्क होता है। जैसे कि पहले भी एक दफा ये मिसाल आई थी कि अगर आप किसी बहुत ही गर्म जगह पर रहते हैं, जहां पर के घर ऐसे बने हुए हैं कि हवा की आमदोरफ्त नहीं, वेंटिलेशन नहीं, तो वहां पर घर वालों के लिए एयर कंडीशनर लगाना या स्प्रिट लगवाना, जो आजकल टेक्नोलॉजीज अवेलेबल हैं, ये इसराफ के अंदर नहीं आएगा। लेकिन आप किसी ऐसी जगह रहते हैं जहां पे एसी लगाने की कोई जरूरत नहीं थी, लेकिन चूंकि अमीर लोगों के घरों में एसी देखा, या उन लोगों के घरों में एसी और स्प्रिट्स देखे जिन लोगों जैसा हम बनना चाहते हैं, तो बस अब हम भी लगाएंगे, हालांकि वहां पे कोई जरूरत नहीं थी। तो बहलो वकूह के मुताबिक चीजों की डेफिनेशंस तब्दील हो जाती हैं। यही काम कोई बहुत ही गर्म इलाके में रहने वाला कर रहा है, जहां पे के हवा के आमदोरफ्त अब घरों के अंदर मौजूद नहीं होती है, तो ये उसके लिए इसराफ नहीं कहलाएगा, लेकिन दूसरी जगह पर वही काम किसी और के लिए इसराफ कहलाएगा। तो ये चीजें सिचुएशनल कहलाती हैं, सिचुएशन सिचुएशन के मुताबिक ये तब्दील होती रहती हैं। तो इसी वजह से इंसान के अंदर अपनी भी ये समझ होनी चाहिए कि वो सही और गलत के अंदर तमीज कर सके, और इसी वजह से फिर असाज़ाए कराम, उलमा, मशायख के साथ मशवरा करने की भी इंसान को जरूरत पड़ती है। इसलिए कि किसी चीज के लिए कोई, इन चीजों के लिए कोई हार्ड और फास्ट रूल नहीं होता कि एक ही छड़ी से हर एक को हाँक लिया जाए। किसी के घर वाले हैं, वो शादी करके लाया है गरीब घराने से, तो अब उस घर वाले के लिए उन चीजों की जरूरत नहीं होगी जो कि किसी ऐसे घर वाले के लिए होगी जिसको कि आप अमीर घराने से ब्याह करके लाए। जैसे कि मेहरे मिसली का भी कॉन्सेप्ट है हमारे हमारे दीन के अंदर, कि औरत का जो मेहर होता है, एक तो मेहरे फातिमी होता है, हजरत फातिमा रज़ी अल्लाह ताला अन्हा का जो मेहर नबी सल्लल्लाहु अलैहि वसल्लम ने रखा था, वही मेहर जो है वो आज के एतबार से रखा जाए। और दूसरा जो तरीका होता है मेहर की को मेजर करने का, वो होता है मेहरे मिसली, कि जिस घराने में शादी करके लाए हैं, जिस घराने से, तो उस लेवल की औरतों का जितना मेहर चल रहा है उतना ही मेहर फिर अपने घर वालों का भी रखा जाए। तो ये कॉन्सेप्ट भी शरीयत का हिस्सा है। तो इसी तरीके से ये चीज सिचुएशन के ऊपर डिपेंड करती है, इसी वजह से भी हम उलमा के हमेशा मोहताज रहते हैं। एक वाक्य हमारे हजरत ने बयान फरमाया था कि किसी जानने वाले ने आकर के बताया कि मैंने सारी जिंदगी जॉब करी और जब मेरी रिटायरमेंट का वक्त आया तो मुझे दफ्तर से कुछ लाख रुपए मिले, 10-12 लाख रुपए मिले। मैंने उन तमाम के तमाम को अपने एक जानने वाले के पास इन्वेस्ट कर दिया कि ये अपने कारोबार में इसको लगाएगा और उससे जो मुनाफा होगा मैं अपनी बाकी जिंदगी उससे खा के गुजार दूंगा। लेकिन उस शख्स ने इनके साथ धोखा किया और कुछ अरसे के बाद इनको कह दिया कि सारा का सारा माल आपका डूब गया। अब ये सुनकर के तो इनके पैरों तले जमीन निकल गई, बहुत मुश्किल हालत हो गई, रातों की नींद उड़ गई, तो बहुत परेशान हुए कि अब जिंदगी कैसे कटेगी। बहरहाल इन्होंने सोचा कि चलो किसी अल्लाह वाले के पास जाकर के मशवरा करते हैं। तो जब ये किसी अल्लाह वाले के पास गए तो उनसे अपना हाल बयान किया तो उन्होंने पूछा कि तुम मुझे ये बताओ कि तुम्हारा रिस्क किसके जिम्मे है। तो इन्होंने जवाब दिया कि जाहिर है अल्लाह ताला के जिम्मे है। तो दूसरा सवाल उन्होंने किया कि तुम फिर मुझे ये बताओ कि तुम्हारा रिस्क जो है वो जमीन में है या आसमान में है। अब ये इनके लिए थोड़ा सा मुश्किल सवाल था तो उन्होंने कहा कि हजरत आप खुद ही बता दीजिए। तो उन्होंने जवाब दिया कि तुम्हारा रिस्क, जैसे कि कुरान में अल्लाह ताला ने फरमाया कि तुम्हारा रिस्क जो है वो आसमानों में है। तो जब तुम्हारा रिस्क आसमानों में है तो ये जो तुम्हारे पैसे इस शख्स ने जाया कर दिए ये तो जमीन के पैसे थे, आसमानों का रिस्क तो कोई इंसान तुम्हारा जाया नहीं कर सकता। तो तुम अब एक काम ये करो कि पहले तो अपने तमाम गुनाहों से तौबा करो और फिर ये नियत करो कि ऐ अल्लाह अगर कोई भी मेरे साथ ज्यादती करता है तो मैं उस ज्यादती करने वाले को मुआफ करता हूं और तुम इस शख्स को भी मुआफ कर दो, और इसके बाद किसी से कर्ज लेकर या किसी भी तरह से तुम बिजनेस का काम स्टार्ट करो, कारोबार शुरू करो। और उन्होंने फिर बताया कि हजरत मैंने इस तरह से काम शुरू किया, सबकी जातियों को माफ कर दिया और अल्लाह ताला ने मेरे कारोबार में इतनी बरकत दी कि आज मेरा करोड़ों का कारोबार है। कहीं तो ये हाल था कि 1,000 रुपए भी मिलने मुश्किल हो जाते थे और आज जो है मैं करोड़ों का कारोबार कर रहा हूं। तो अल्लाह ताला ने हमारा रिस्क जो है वो आसमानों में रखा, तो हमें जमीन के रिस्क के जाया होने की फिक्र ज्यादा नहीं करनी चाहिए। शरीयत की हुदूद के अंदर बात करना, ख्याल करना, जैसा कि हम अभी सुन चुके हैं कि मुबज़िरीन के बारे में अल्लाह ताला ने क्या फरमाया, कंजूसी का क्या मतलब है, इसराफ का क्या मतलब है, ये सारी चीजें हमारी समझ के लिए हैं। तो इन चीजों की के इल्म को, समझ को इस्तेमाल करते हुए हम अपने दिल को बड़ा करने की कोशिश करें। बुखल का इलाज, मशाइख ने ये लिखा कि जिस शख्स के अंदर ये बीमारी हो तो फिर वो अपने आप पर, अपने नफ्स के ऊपर जबर करके अल्लाह ताला के रास्ते में खर्च करने की इब्तिदा कर दे, बस वो शुरू कर दे, चाहे वो चाह रहा हो, चाहे उसका नफ्स उसको कितना ही रोक रहा हो, लेकिन वो किसी तरह से अपने नफ्स को दबाए और ये चीज शुरू कर दे, देना शुरू कर दे। और इसकी मिसाल इस तरह से फरमाई कि देखें, आपने देखा होगा कि कभी कोई शख्स कहता है कि मुझे खाने का बिल्कुल दिल नहीं चाह रहा, बिल्कुल मूड नहीं हो रहा खाने का, बिल्कुल मूड नहीं हो रहा। तो अब आप उसके साथ अगर थोड़ा इसरार करके उसको एक लुकमा खिला दें या दो लुकमे खिला दें तो फिर आप खुद देखेंगे कि वो फिर दो रोटियां खा करके अपना खाना खत्म करेगा। तो ये बिल्कुल ऐसे ही है कि शुरू में हमें लगता है कि हम ये काम कर ही नहीं सकते, लेकिन जब एक दफा इस रास्ते के ऊपर इंसान कदम रख लेता है अपने नफ्स पर जबर करके, तो फिर आगे के रास्ते फिर अल्लाह ताला आसान कर देता है। नफका एक लफ्ज है जो कि इस काम के लिए कुरान पाक में भी आया, हदीस पाक में भी आया कि अल्लाह के रास्ते में खर्च करने को कहा गया इन्फाक फी सबीलिल्लाह। इसके बारे में उलमा ने लिखा कि ये बड़ा ही अजीब लफ्ज इस्तेमाल किया अल्लाह ताला ने, बड़ा ही अजीब लफ्ज, इसलिए कि अगर आप लुगत में जाकर के नफका के मानी देखें या नफक के मानी देखें तो इसका मतलब होता है सुरंग, टनल कहते हैं ना जिसे, जो कि सऊदी अरब में तो आप बहुत ही ज्यादा देखते हैं जगहों जगहों पर, स्पेशली मक्का मुकरमा में, मदीना मुनव्वरा में, मक्का मुकरमा में, मिना में टनल्स होती हैं। तो टनल जो है उसको नफक कहते हैं, और टनल का ये कॉन्सेप्ट है कि उसके अंदर जो ट्रैफिक पहले दाखिल होती है, उस ट्रैफिक ने पहले दूसरे एंड से निकलना होता है, जब तक वो नहीं निकलेगी उस वक्त तक दूसरी ट्रैफिक दाखिल नहीं हो सकती। तो टनल के अंदर अगर कुछ हो जाए तो फिर बिल्कुल जैम हो जाता है उसमें, फिर आप ओवरटेक करके इधर उधर से आगे नहीं निकल सकते। तो टनल का ये कॉन्सेप्ट है कि जब तक उसके अंदर की ट्रैफिक दूसरे एंड से बाहर ना निकल जाए उस वक्त तक नई ट्रैफिक उसके अंदर दाखिल नहीं हो सकती। तो बिल्कुल यही मिसाल अल्लाह के रास्ते में खर्च करने की है कि जिसको अल्लाह ताला उसकी जरूरियात से ज्यादा माल देता है, तो अगर वो अल्लाह के रास्ते में उस माल को खर्च करता है तो फिर अल्लाह ताला उसको और देता रहता है, और अगर वो खर्च करना बंद कर देता है तो फिर उसको और मिलना भी बंद हो जाता है। अच्छा, अजीब बात इसके अंदर ये है कि ये जो कॉन्सेप्ट है ये सिर्फ मुसलमानों के ऊपर अप्लाई नहीं होता। एक दफा इस आजिज ने एक आर्टिकल पढ़ा जिसके अंदर लिखने वाले ने इस दुनिया के जितने बिलियनियर्स हैं ना, चाहे वो माइक्रोसॉफ्ट के बिल गेट्स साहब हो, चाहे वो कोई भी हो, यहूदी हो, ईसाई हो, कहीं के भी रहने वाले हो, मर्द हो या औरतें हो, उन सब के उसने एक तो अकाउंट्स के बारे में लिखा था कि इसके पास इतने बिलियन डॉलर हैं, इसके पास इतने बिलियन डॉलर हैं, और साथ साथ तेल ये लिखा था कि ये अपने पैसे में से इतने बिलियन डॉलर जो है वो चैरिटी में खर्च करता है। हर एक बंदे का, चाहे यहूदी हो, मजे की बात यहूदी भी थे उसमें, चाहे ईसाई हो, हर एक के चैरिटी के अंदर जो कॉन्ट्रीब्यूशंस थी वो भी उसके हिसाब से थी, मिलियंस ऑफ डॉलर्स में थी, बिलियंस ऑफ डॉलर्स में थी। और आप सभी जानते हैं कि जैसे कि बिल गेट्स की बीवी के नाम के ऊपर पूरा एक ट्रस्ट है, वो इंडिया में जाकर के खर्च करती है, कितने कितने बिलियन डॉलर्स खर्च करते हैं। तो अजीब बात यह कि ये कॉन्सेप्ट जो है वो यूनिवर्सल है, हर एक के ऊपर अप्लाई होता है। तो इसी तरह से हमारे उलमा ने भी इसको खोला कि फरमाया अनफिकु अनफिक उनफिका अलैक, कि तुम खर्च करो तो तुम्हारे ऊपर खर्च किया जाएगा, यानी कि तुम खर्च करो तो अल्लाह ताला तुम्हें और देगा। एक और जगह फरमाया अनफिक माफिल जेब या अती का माफिल गैब, कि तुम्हारी जेब में जो कुछ है तुम उसको खर्च करो तो गैब में जो कुछ है वो तुम्हें दे दिया जाएगा। अंग्रेजी में कहा कि स्पेंड एंड गॉड विल सेंड, कि तुम खर्च करो और अल्लाह ताला तुम्हें और देगा। मशाइख ने इसको एक और तरीके से खोला कि जिन लोगों को अल्लाह ताला उनकी जरूरियात से ज्यादा देता है, तो उन लोगों की मिसाल गोया के अल्लाह ताला के डाकियों की तरह होती है, कि जिस तरह डाकिया होता है कि उसको डाक दी जाती है जो उसने लोगों में डिस्ट्रीब्यूट करनी होती है, उसका काम ही होता है, उसको दी ही जा रही इसलिए होती है ताकि वो जाकर के आगे लोगों में उसको फैला दे। जिस दिन डाकिये ने लोगों के अंदर उसको डिस्ट्रीब्यूट करना रोक दिया तो क्या होगा, उसको नौकरी से माजूर कर दिया जाएगा। तो इसी तरह से जिनको अल्लाह ताला उनकी जरूरियात से ज्यादा देता है तो उनका ये काम होता है कि वो औरों के अंदर फैलाएं, यानी कि दूसरे अल्फाज में दूसरे बंदों को देने के लिए उसको ज्यादा दिया जा रहा है, उसके अपने पेट के लिए उसको ज्यादा माल नहीं दिया जा रहा बल्कि दूसरों के लिए उसको ज्यादा माल दिया जा रहा है। तो अल्लाह ताला ने उसको ये काम गोया के असाइन किया है, तो जब तक वो अपनी ये नौकरी करता रहेगा उस वक्त तक उसको और दिया जाता रहेगा। इसी वजह से अगर अल्लाह ताला से हम बड़ा माल मांगे, ज्यादा माल मांगे, तो फिर साथ साथ बड़ा दिल भी मांगे। जबी तो अल्लाह के नबी ने हमें हदीस पाक में बतला दिया कि कसम खा करके फरमाया कि सदका करने से माल नहीं घटता, सदका करने से माल नहीं घटता। इमाम मालिक रहमतुल्लाह अलैह फरमाया करते थे कि हम माल के खर्च करने की जगहों को देख करके ये अंदाजा लगा लेते हैं कि ये माल हलाल है या हराम है, यानी कि माल जहां खर्च हो रहा है उससे पता लग जाता है कि ये माल हलाल है या हराम है। अगर तो वो हलाल माल है तो वो नेकी के कामों में खर्च होगा, लेकिन अगर वो हराम माल है तो वो नेकी के कामों में खर्च हो नहीं सकता, वो बुराई के ही कामों में खर्च होगा। और हमारे हजरत ने इसके लिए एक मिसाल, एक वाकया बयान फरमाया कि अमेरिका में वर्जीनिया स्टेट के अंदर एक मस्जिद बनाई, हजरत की सरकर्दगी में वो मस्जिद की बुनियाद रखी गई, दारुल हुदा उसका नाम है। तो उसके लिए एक वहां के रहने वालों ने फिर कुछ फंडरेजिंग वगैरह भी करी, तो उसके अंदर मुख्तलिफ लोग आए और लोगों ने अपने अपने हिसाब से दिया। एक बंदा आया जिसका के थोड़ा बहुत ताल्लुक था मस्जिद से, हजरत से उसकी जान पहचान थी, तो वो बड़ा घबराया हुआ आया और आके कहने लगा कि हजरत बस मैं जरा परेशानी में हूं, लोग मेरे पीछे लगे हुए हैं कि मैं इस मस्जिद के लिए पैसे दूं, तो आप जो है ना बस जब लोग मेरे पास आए ना मांगने के लिए तो आप लोगों से कह दीजिएगा कि हाँ इन्होंने मुझसे बात कर ली है, यानी मेरी और इनकी जो है ना वो एग्रीमेंट हो गई है, ये दे देंगे जैसे कि, यानी लोग समझ लें कि बस अरेंजमेंट हो गई है और इन्होंने कुछ कमिट कर लिया है, जैसे कि प्लेज कर लिया करते हैं इस तरह की फंड रेजिंग्स के अंदर कि हम देंगे 50,000 रुपए या $1,000 देंगे। तो हजरत ने कहा कि भाई हमने भी सोचा कि भाई किसी की जो है वो इस तरह से मतलब उनको प्रेशर तो नहीं कर सकते और लोगों की बात रख लेनी चाहिए, तो उन्होंने एग्रीमेंट कर लिया इसके साथ, ठीक है जब लोग आएंगे तो हम कह देंगे। तो ऐसे ही हुआ कि लोग जब इनके पास आए कि भाई आप भी मस्जिद के लिए दें, तो हजरत ने कह दिया कि इनकी हमसे बात हो गई है। अच्छा, बात खत्म हो गई, वो वाकया खत्म हो गया। कुछ दिन के बाद एक नौजवान हजरत के पास आया और उसने आकर के कहा कि हजरत मैंने बहुत गुनाह किए हैं और मैं अपने सारे गुनाहों से तौबा करना चाहता हूं और आपसे बैत होना चाहता हूं। तो बैत के कलमात उसको पढ़ा दिए गए। उसके बाद ऐसी बातों बातों में उसने कहां से ये बात बतानी शुरू कर दी कि मैं एक दफा गया था, एक इंडियन अदाकारा आई हुई थी अभी कुछ दिन पहले और उसका कॉन्सर्ट हो रहा था, तो मैं वहां पर गया था उसका गाना सुनने के लिए और मैंने वहां पर देखा कि फलाना शख्स भी आया हुआ था और उस शख्स के साथ उसकी फैमिली के भी सारे मेंबर्स थे और उसने अपने लिए और अपनी फैमिली के सारे मेंबर्स के लिए $1,100 पर बंदा के हिसाब से टिकट खरीदे, $1,100 पर बंदा। उसी शख्स ने जिसके लिए मस्जिद के लिए एक पैसा निकालना मुश्किल था, उसने लता मंगेशकर के कॉन्सर्ट को सुनने के लिए फी बंदा इतने सारे डॉलर के टिकट खरीद लिए। तो इस वाकये को लिख करके हजरत ने फरमाया कि वाकई इमाम मालिक रहमतुल्लाह अलैह की बात कितनी दुरुस्त है कि माल के खर्च होने के मौके को देख करके इंसान को पता लग जाता है कि ये हलाल माल है या हराम माल है। तो हमें अल्लाह ताला से इस नेमत को मांगना भी चाहिए कि इस माल की नेमत को, जैसे कि पिछले हफ्ते भी बयान किया था कि अल्लाह ताला ने कुरान पाक में खैर के लफ्ज से ताबीर किया कि माल के लिए खैर का लफ्ज इस्तेमाल भी किया और माल के लिए कयामा का लफ्ज भी इस्तेमाल किया, और खैर जो है वो अच्छी ही चीज होती है और कयामा जो है वो इंसान को कायम रखने के लिए जरूरी होता है। जैसे कि एक आयत से बताया था कि काबतुल्ला के लिए भी अल्लाह ताला ने क़यामा का लफ्ज इस्तेमाल किया और माल के लिए भी क़यामा का लफ्ज इस्तेमाल किया, तो उलमा ने फरमाया कि काबतुल्ला इंसानों की रूहानी जिंदगी के क़याम का सबब है और माल इंसानों की जिस्मानी जिंदगी के क़याम का सबब है। तो ये अल्लाह ताला की तरफ से खैर है, अगर इसको खैर के कामों खैर के जरिए से हासिल किया जाए और खैर की जगहों पर इसको खर्च किया जाए। तो अल्लाह ताला से दुआ है कि अल्लाह ताला हमें अपनी इस नेमत को अता भी करे और इसको अल्लाह ताला की मर्जी के मुताबिक खर्च करने की तौफीक भी अता फरमाए। वआखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन। मुराक़बे से पहले थोड़ी देर के लिए ज़िक्र क़ल्बी के बारे में हम अक्सर बताया करते हैं। तो ज़िक्र क़ल्बी जिसको के मुराक़बा भी कहा जाता है, यह सिलसिला आलिया नक्शबंदिया के मामूलात में शामिल है और दीगर मामूलात के मुकाबले में मशायख ये फरमाते हैं कि मुराकबा जो है उसकी मिसाल ऐसे है जैसे कि इंसान का खाना, जो मेन डिश होती है जिसको मेन कोर्स भी कहा जाता है वो मुराकबा है, और मेन डिश के साथ जो दूसरे चीजें होती हैं, जैसे चटनी हो गई, जैसे कुछ मीठा हो गया, जैसे कि मुख्तलिफ किस्म की कोई रोटी हो गई या कोई इस तरह की और चीजें हो गई, सैलेड वगैरह हो गई, तो ये चीजें जो होती हैं ये मेन डिश के अलावा होती हैं। तो बाकी जो मामूलात बताए गए ये उन चीजों के जैसे होती हैं और मुराकबा जो है वो असल होता है। अब इसको सुन करके ये ना समझना चाहिए कि नाउज बिल्ला के हम दूसरे जो अजकार हैं उनको कम अहमियत दे रहे हैं, इसलिए कि जो दूसरे मामूलात हैं वो दुरूद शरीफ हैं, कुरान की तिलावत है, इस्तग़फार का पढ़ना है। तो ये चीजें ऐसा नाउज बिल्ला हरगिज नहीं है कि इनको कम अहमियत दी जा रही है, हरगिज नहीं, ऐसा बिल्कुल भी नहीं है। बल्कि इसमें ये समझने की कोशिश करें कि देखें, जब किसी शेख के साथ इंसान राबता बनाता है तो उसकी एक वजह होती है, उसके पीछे एक मकसद होता है, और वो मकसद जो होता है वो होता है अपनी इस्लाह, अपनी इस्लाह। ठीक है, शेख के साथ राबता बनाने का मकसद जो है वो सवाब हासिल करना नहीं होता, ठीक है, फजाइल का हासिल करना नहीं होता, वो चीजें मिल जाती हैं ऑन द साइड, ठीक है, यानी बतौर एडेड एडवांटेज वो चीजें भी इंसान को हासिल हो जाती हैं कि एक्स्ट्रा सवाब भी इंसान को हासिल हो जाता है, क्योंकि खुद ब खुद वो नेक माहौल में आ जाता है, वो शेख को देखता है सुन्नत की इत्तबा करते हुए, वो भी सुन्नत की इत्तबा शुरू कर देता है, उसको नेकियों की माहौल और मौके ज्यादा मैसर हो जाते हैं, कभी खानकाह में जाकर के बैठ गए, मस्जिद में जाकर के इतिकाफ शेख के साथ कर लिया, तो नेक अमाल की तो तौफीक मिल जाती है और सवाब भी मिल जाता है, लेकिन शेख से राबता करने का मकसद जो है वो सवाब हासिल करना नहीं होता। ठीक है, एक चीज होती है मकसद और एक चीज होती है कि कोई चीज ऑटोमेटिकली मिल जाए। मकसद जो होता है वो होता है अपनी इस्लाह। तो हम यहां पे जिन मामूलात की बात कर रहे हैं ये मामूलात हैं उस मकसद के लिए, ठीक है, तो उस मकसद के लिए जो सबसे जरूरी मामूल जो मशाइख बताते हैं उस मकसद के हुसूल के लिए वो है मुराकबा, और बाकी चीजें जो हैं वो उसके साथ एक साइड डिश के तौर पे रखी गई। आपको कोई रोक नहीं रहा कि आप अपने दीगर टाइम के अंदर, दीगर जो आपके पास वक्त और मौके मिलते हैं उसके अंदर दुरूद शरीफ ना पढ़े सवाब के लिए, इस्तग़फार ना पढ़े सवाब के लिए, कुरान पाक की कसरत के साथ तिलावत ना करें, ऐसा तो किसी ने आपको नहीं कहा, तो वो तो चीजें बहुत ज्यादा जरूरी हैं, लेकिन वो चीजें जो हैं आपके सवाब के लिए जरूरी हैं। तो सवाब के लिए जितना आपको अल्लाह ताला ने तौफीक दी है आप करें, लेकिन इस्लाह के लिए जो हम बात कर रहे हैं तो इस्लाह की जब बात आएगी तो फिर तो दवाओं की बात आती है, ठीक है ना। तो जिस्मानी अमराज और रूहानी अमराज के दरमियान समझने के अल्लाह ताला ने 1:1 कॉरेस्पॉन्डेंस रखी है। जो लोग साइंस पढ़े हुए हैं या इंजीनियरिंग पढ़े हुए हैं वो अच्छी तरह जानते हैं 1:1 कॉरेस्पॉन्डेंस का क्या मतलब होता है, यानी जो चीज इधर है बिल्कुल उसी के अक्स के तौर पर एक चीज इधर आपको मिल जाएगी। तो जिस्मानी दुनिया के जिस्मानी अमराज या जिस्मानी तरीका इलाज जो जो चीजें आपको यहां पे मिलेंगी उसकी एक इक्विवेलेंट चीज आपको रूहानी इलाज, तरीका इलाज और रूहानी अमराज की दुनिया में भी मिल जाएंगी, ठीक है। तो इसी चीज को सामने रखते हुए हम जो शेख के साथ राबता ताल्लुक की बात कर रहे हैं वो बिल्कुल ऐसी है जैसे इंसान अपनी जिस्मानी बीमारियों के इलाज के लिए डॉक्टर के पास जाता है, तो डॉक्टर जो है उसको फिर दवाएं तजवीज करता है। उन दवाओं के अंदर एक तरह की दवा होती है जिसको एंटीबायोटिक कहते हैं, और उसके अलावा साइड में और मुख्तलिफ किस्म की दवाएं भी होती हैं, कभी जो है वो टॉनिक्स होती हैं, कभी वाइटमिन्स होती हैं, कभी कुछ और दर्द की दवा हो जाती है, लेकिन एंटीबायोटिक जो होती है वो सबसे ज्यादा अहम दवा होती है। क्यों? इसलिए कि बीमारी जो है, जो इंसान को इन्फेक्शन लगा हुआ है उसका इलाज जो है एंटीबायोटिक से ही होना है, एंटीबायोटिक से ही होना है, उसका इलाज टॉनिक से नहीं होना, उसका इलाज जो है वो दीगर जो है वो इस तरह की साइड में जो दर्द की दवा दे दी गई है उससे उस बीमारी का इलाज नहीं होना, अगरचे कि वो बहुत अच्छी चीज है, दर्द से इंसान को दूर, दर्द तक दूर करती है और इंसान के जो है वो قوت کا ذریعہ بنتی ہے ٹونک وغیرہ. تو بالکل اسی طریقے سے مراقبہ جو ہے وہ اینٹی بایوٹک کی طرح ہے کہ اس کو جب صحیح طریقے سے ہم استعمال کریں گے تو ہماری بیماری دور ہوگی, اور اگر ہم اس کو صحیح طریقے سے استعمال نہیں کریں گے لیکن دوسری چیزیں ہم کرتے رہیں گے تو ہمیں ثواب تو ملتا رہے گا. درود شریف پڑھنے کا جو ثواب آتا ہے وہ بے شک ملتا رہے گا, استغفار پڑھنے کا جو ثواب آتا ہے وہ بے شک ملتا رہے گا, لیکن جو روحانی اور نفسانی بیماریاں ہیں وہ دور ہرگز نہیں ہوں گی. تو انہی کے لیے یہ جو ذکر کا طریقہ مشائخ بتاتے ہیں وہ اس لیے بتاتے ہیں تاکہ انسان کی نفسانی اور روحانی بیماریاں اس سے دور ہوں. یہ بتلا کر کے ذکر کا مختصراً ذکر قلبی کا طریقہ وہ یہ ہے کہ اپنے روحانی قلب کی طرف توجہ کر کے انسان بیٹھ جاتا ہے اور یہ تصور کرتا ہے کہ اللہ تعالیٰ کی رحمت میرے روحانی قلب کی طرف آ رہی ہے, وہ توجہ ہے اللہ تعالیٰ کی رحمت میرے روحانی قلب کی طرف, اور وہ رحمت گویا کہ ایک جس طرح سے پانی نکلتا ہے کسی نلکے کے اندر سے, اور پانی جو ہے وہ برتن کو دھونے کے لیے برتن کے اندر ڈالا جاتا ہے, پانی آ رہا ہے برتن کے اندر جا رہا ہے. اب دھونے والے کو یہ کرنا ہوتا ہے کہ اس کو تھوڑی سی محنت کر کے اس برتن کو مانجنا ہوتا ہے تاکہ اس کے اندر سے جو گندگی ہے, جو سالن وغیرہ لگی ہوئی ہے, جو قلی لگی ہوئی ہے, وہ ساری چیزیں اس کے اندر سے صاف ہو جائیں. تو پانی اس کے اندر آتا ہے, اس کو انسان کو دھونا ہوتا ہے اپنے ساتھ, اپنے ہاتھ سے ذرا مشقت لگا کر کے, اور اس طرح سے وہ برتن جو ہے وہ صاف ہو رہا ہوتا ہے. بالکل اسی طریقے سے ہمارا جو روحانی قلب ہے وہ بھی ایک برتن کی مانند ہے, اور اس برتن کا ایک منہ ہے جس برتن کا اوپر سے ایک کھلا ہوا حصہ ہے جس کے اندر سے اللہ تعالیٰ کی رحمت آ رہی ہے. یہ ہم نے تصور کر کے بیٹھنا ہے. اللہ تعالیٰ کی رحمت آ کر کے اس برتن کے اندر جو ہم نے اپنے گناہوں کی وجہ سے داغ دھبے لگائے ہیں ساری زندگی جو ہم اس میں لگاتے رہے ہیں, تو وہ داغ دھبے جو ہیں وہ اللہ تعالیٰ کی رحمت کے آنے کے نتیجے میں دھل رہے ہیں, صاف ہو رہے ہیں, اور اس کے بعد اس کے نتیجے میں ہمارا جو روحانی قلب ہے وہ شکریہ کے طور پر اللہ 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 پکار رہا ہے. اللہ تعالیٰ کو اپنے پروردگار کو اس کے اسم ذاتی سے جو کہ اللہ کا نام ہے اس سے پکار رہا ہے. ٹھیک ہے, یعنی کہ ہمارا قلب اللہ 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 کہہ رہا ہے اور ہم بیٹھے اس کو سن رہے ہیں. بس یہ ہے مراقبہ, یعنی قلب اللہ 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 کہہ رہا ہے اور ہم بس اس کی طرف توجہ کر کے اس آواز کو سننے کی کوشش کر رہے ہیں. یہ جو ہے مراقبہ کہلاتا ہے, اسی کو ذکر قلب بھی کہتے ہیں, اور سلسلہ عالیہ نقشبندیہ کا یہ بنیادی ذکر ہے. اس کے مختلف اسباق ہوتے ہیں جس کے اوپر جب انسان اس پہ محنت شروع کرتا ہے, شیخ کے ساتھ تعلق بناتا ہے, پہلا سبق اس کو اسائن ہوتا ہے, پہلا سبق کرنا شروع کرتا ہے جو کہ لطیفہ قلب کا سبق کہلاتا ہے. لطیفہ قلب کا سبق جب انسان ایک خاص مقدار میں خاص وقت تک کر لیتا ہے, اس کے اثرات اس کے اوپر نظر آنے شروع ہو جاتے ہیں, شیخ کو وہ اپنے حالات بتاتا ہے, شیخ کو معلوم ہوتا ہے کہ ہاں اس کے اوپر اس کے اثرات آنے شروع ہو گئے ہیں, تو پھر اس کے مطابق شیخ فیصلہ کرتا ہے کہ اب اس کو جو ہے وہ دوسرا سبق اسائن کیا جائے. دوسرا سبق پھر انسان کرتا ہے, پھر اسی طرح سے پروسیس کے تحت پھر اس کو تیسرا سبق, پھر چوتھا سبق, اس طرح سے مختلف اسباق مشائخ نے باقاعدہ ترتیب دیے ہیں, اور ان کی مثال بالکل ایسے ہی ہے جیسے کہ ہم اگر عربی زبان سیکھنے جائیں تو چونکہ عربی زبان ہماری زبان نہیں ہے اور ہم عربی زبان کے ماحول میں نہیں رہتے, ٹھیک ہے, خالی سعودی عرب میں رہنے کا مطلب یہ نہیں ہوتا کہ ہم عربی زبان کے ماحول میں بھی رہیں اگر کبھی ہمیں عربی زبان بولنے کی ضرورت ہی نہ پڑتی ہو. تو اگر ہمیں عربی زبان سیکھنی ہو تو ہمیں کسی استاد کے پاس جانا ہوتا ہے, اور وہ استاد جو ہے وہ ہمیں کسی کتاب کے اندر چلاتا ہے, اور کتاب کے اندر مختلف اسباق ٹیچرز نے اساتذہ کرام نے مرتب کیے ہوتے ہیں کہ تم یہ پہلے سبق کرو, پہلا سبق کرو گے, جب کر لو گے تو پھر میں تمہیں دوسرا سبق دوں گا, پھر تیسرا سبق دوں گا, پھر چوتھا سبق دوں گا, جب یہ تم پوری کی پوری کتاب مکمل کر لو گے تو تم پھر عربی زبان سمجھنے کے اور بولنے کے قابل ہو جاؤ گے, لکھنے کے قابل ہو جاؤ گے. تو اسی طرح سے ان اسباق کو ہمیں روحانیت کے راستے میں بھی کرنا پڑتا ہے. کیوں کرنا پڑتا ہے؟ کہ ہم دراصل اپنے اندر وہ کیفیات پیدا کرنا چاہ رہے ہیں جو کہ کیفیات صحابہ کرام کے درمیان کے اندر موجود تھی. یہ کیفیات صحابہ کرام کے اندر نبی پاک صلی اللہ علیہ وسلم کی صحبت کی وجہ سے موجود تھے، پیدا ہو گئی. انہوں نے کوئی اسباق نہیں کیے تھے، انہوں نے کوئی مراقبے نہیں کیے تھے اس طرح سے جس طرح سے کہ ہم بتا رہے ہیں. ہاں وہ خاموش بیٹھا کرتے تھے، نبی پاک صلی اللہ علیہ وسلم بھی خاموش بیٹھا کرتے تھے، اور ہمیں حدیث پاک سے اس کا ثبوت ملتا ہے کہ نبی پاک صلی اللہ علیہ وسلم ہر وقت اللہ تعالیٰ کی یاد میں وہ رہتے تھے. تو نبی پاک صلی اللہ علیہ وسلم اگر ہر وقت اللہ کی یاد میں رہتے تھے تو ہم یہ امیجن نہیں کر سکتے کہ صحابہ کرام ان کے پاس فالتو بیٹھتے تھے، کچھ نہیں کرتے تھے، ایسے ہی بس ادھر ادھر کے خیالات میں بیٹھتے ہوں گے. کہ اللہ کے نبی تو ہر وقت اللہ کا ذکر کر رہے ہیں اور ان کے شاگرد بیٹھ کر کے ادھر ادھر کے خیالات سوچ رہے ہیں. تو شاگرد بھی ظاہر سی بات ہے، اس کے لیے کسی بڑی دلیل کی ہمیں ضرورت نہیں کہ وہ بھی بیٹھ کر کے اللہ کو یاد کر رہے تھے، لیکن زبان تو خاموش تھی، بات چیت تو ہو نہیں رہی تھی، تو پھر کیسے یاد کر رہے تھے؟ وَذْكُرْ رَبَّكَ فِي نَفْسِكَ. اللہ تعالیٰ نے قرآن پاک میں ہمیں حکم دیا کہ اپنے نفسوں کے اندر، اپنے اندر. مفسرین نے فی نفسک کو لکھا اے فی قلبک، اپنے قلب میں اللہ تعالیٰ کو یاد کرو. تو صحابہ کرام نبی پاک صلی اللہ علیہ وسلم یہ بھی اپنے قلب میں اللہ کو یاد کر رہے ہوتے تھے، لیکن اللہ کے نبی کی صحبت کی وجہ سے صحابہ کرام کو یہ کیفیت مل جاتی تھی. قلب سے قلب میں یہ چیزیں ٹرانسفر ہوتی ہیں، ہر چیز فزیکل نہیں ہوتی، اس کو میٹا فزیکل کہتے ہیں انگریزی زبان میں. تو قلب کے ساتھ جب قلب ملتے ہیں، ساتھ صحبت میں بیٹھتے ہیں، تو یہ کیفیات ٹرانسفر ہوتی ہیں، اور اس کے لیے بے شمار دلیلیں ہیں جن کا کہ ابھی وقت نہیں. تو یہ کیفیات صحابہ کرام کو نبی پاک صلی اللہ علیہ وسلم کی صحبت کی وجہ سے حاصل تھی. بالکل اسی طریقے سے جس طرح سے کہ عرب میں رہنے کی وجہ سے، عرب گھرانے میں پیدا ہونے کی وجہ سے ان کو عربی زبان پہ مہارت حاصل تھی، ان کو کوئی اسباق کرنے کی ضرورت نہیں پڑتی تھی عربی زبان سیکھنے کے لیے. لیکن ہمیں سیکھنے کے لیے اسباق کرنے پڑتے ہیں، کیونکہ ہمیں وہ ماحول، وہ صحبت نصیب نہیں. اور وہ اسباق جو ہیں وہ کوئی نبی پاک صلی اللہ علیہ وسلم نے نہیں مرتب کیے تھے، صحابہ کرام نے بھی مرتب نہیں کیے تھے. وہ بعد میں آ کر کے جب اجمی لوگ اسلام میں داخل ہوئے تو ان کو عربی پڑھانے کے لیے بعد کی جنریشن نے یہ اسباق مرتب کیے ہیں. تو یہ جو ذکر کے اسباق ہیں یہ بھی صحابہ کرام نے مرتب نہیں کیے تھے، نبی پاک صلی اللہ علیہ وسلم نے اس طرح سے ذکر مرتب نہیں کیا تھا، یہ بعد کی جنریشن نے مرتب کیا، مشائخ نے، جن کو کہ اللہ تعالیٰ نے اس چیز کا علم اور اس کی فراست عطا فرمائی. تو انہوں نے اس کیفیت کو انسانوں کے دلوں میں پیدا کرنے کے لیے یہ اسباق مرتب کیے، اور یہ اسباق پھر اپنے شاگردوں کو بتلائے. اور ہمارے لیے جن کو کہ وہ صحبت نصیب نہیں، وہ ماحول نصیب نہیں، تو اب ہمارے لیے یہی راستہ ہے کہ ہم ان اسباق ہی کو محنت کے ساتھ کریں، صحیح طریقے سے ان کی قدر کر کے ان کو کریں گے تو ہمیں بھی پھر اپنے دل کے اندر وہ کیفیات نصیب ہوں گی. اور آخر میں یہ کہ وہ کیفیات کیا ہیں، گناہوں سے نفرت کی کیفیت، کراہت کی کیفیت، کہ جن جن چیزوں کا اللہ تعالیٰ کی شریعت نے مکروہ قرار دے دیا، ان ان چیزوں کو ہماری طبیعت بھی مکروہ سمجھے، کراہت آئے ہمیں گناہوں سے. جس طرح ہمیں سور کے گوشت سے کراہت آتی ہے، اسی طرح غیبت سے بھی کراہت آئے، اسی طرح کینے سے بھی کراہت آئے، اسی طرح جو ہے وہ ہمیں کسی کے اوپر ظلم کرنے سے بھی کراہت آئے، بدزبانی کرنے سے بھی کراہت آئے، ہر ہر گناہ سے ہمارے دل میں کراہت پیدا ہو جائے، یہ کیفیت ہے. پھر کیفیات اللہ کے قرآن سے محبت کی کیفیت، عاشق قرآن اللہ تعالی ہمیں بنا دے، اللہ کے نبی پاک صلی اللہ علیہ وسلم سے محبت کی کیفیت، اللہ تعالی سے محبت کی کیفیت، ایثار اور قربانی کی کیفیت، یہ ساری کیفیات ہیں جن کو کہ صحابہ کرام نبی پاک صلی اللہ علیہ وسلم کی صحبت کی وجہ سے حاصل کر لیتے تھے. اور ہمیں اللہ تعالیٰ کا کثرت سے ذکر کر کے مشائخ کے بتائے ہوئے طریقے کے مطابق جب ہم ذکر کرتے ہیں، اور پھر جیسے جیسے ہمیں موقع ملتا ہے ہم مشائخ کی صحبت میں جانے کی بھی کوشش کرتے ہیں، تو ان دونوں چیزوں کے نتیجے میں پھر ہمیں بھی اللہ تعالیٰ کی ذات سے امید ہے کہ وہ کیفیات نصیب ہو جائیں گی. اب تھوڑی دیر کے لیے مراقبہ کر لیتے ہیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں، دنیا اور جو کچھ دنیا میں ہے اس سے ہٹ کٹ کر اللہ تعالیٰ کی یاد میں ڈوب جائے. جب انسان اپنے اندر جھانک کر دیکھتا ہے تو اس کو اپنی اصل تصویر نظر آتی ہے. اپنے من میں جھانک کر دیکھیں، اپنی اصل تصویر کو دیکھیں، تصور کریں کہ اللہ تعالیٰ کی رحمت آ رہی ہے، میرے دل میں سما رہی ہے، میرے دل سے ظلمت اور سیاہی دور ہو رہی ہے، اور میرا دل کہہ رہا ہے اللہ اللہ اللہ. تم
मन में डूब कर बाजा सुरावे जिंदगी, अपने मन में डूब कर बाजा सुरावे जिंदगी। तू अगर मेरा नहीं बनता न बन अपना तो बन, तू अगर मेरा नहीं बनता न बन अपना तो बन। पानी पानी कर गई मुझको कलंदर की ये बात, पानी पानी कर गई मुझको कलंदर की ये बात। तू झुका जो गैर के आगे न मन तेरा न तन, तू झुका जो गैर के आगे न तन तेरा न मन। पानी पानी कर गई मुझको मुर्शिद की ये बात, तू झुका जो नफ्स के आगे न तन तेरा न मन। अपने मन में डूब कर पाजा सुरागे जिंदगी, तू अगर मेरा नहीं बनता न बन अपना तो बन।
لا إله إلا الله محمد رسول الله دعاك لي سبحان ربي العالي الوهاب اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وعلى آله وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اے اللہ ہم تیرے عاجز اور مسکین بندے ہیں، ہمارے گناہوں کو معاف فرما، اے اللہ ہمارے عیبوں کی پردہ پوشی فرما، اے اللہ ہماری نگاہوں کو پاک فرما، اے اللہ ہمارے دلوں کو صاف فرما، اے اللہ ہمارے انفس کا، اے اللہ نفسوں کا تزکیہ فرما، اے اللہ ہماری روحانی بیماریوں کو دور فرما، اے اللہ اپنی ایک رحمت کی نگاہ ڈال کر کے اے اللہ ہمارے ظاہر و باطن کو دھو دے، اے اللہ ہمارے گناہوں کو معاف کر دے، اے اللہ ہماری غلطیوں کو، اے اللہ ہماری غلطیوں کے ساتھ اے اللہ درگزر کا معاملہ فرما دے، اے اللہ ہمارے تمام گناہوں کو معاف فرما دے، اے اللہ ہماری تمام غلطیوں کو معاف فرما دے، اے اللہ جو گناہ اے اللہ ہم نے رات میں کیا اے اللہ ان کو معاف فرما دے، اے اللہ جو گناہ دن میں کیے وہ معاف فرما دے، اے اللہ جو گناہ ہم کر کے بھول گئے اے اللہ وہ گناہ بھی معاف فرما دے، اے اللہ جو گناہ ہمیں یاد ہیں اللہ وہ گناہ بھی معاف فرما دے، اے اللہ جن گناہوں کو اے اللہ ہم نے اے اللہ گناہ نہ سمجھ کر کے کیا اے اللہ ان گناہوں کو بھی معاف فرما دے، اے اللہ جن کو گناہ سمجھ کر کے کیا اے اللہ ان گناہوں کو بھی معاف فرما دے، اے اللہ اپنے بخشے بخشائے بندوں میں ہمارا بھی نام شامل فرما دے، اے اللہ اپنے عشق کی آتش اے اللہ ہمارے سینوں میں بھی پیدا فرما دے، اے اللہ اپنی محبت کی آگ اے اللہ ہمارے سینوں میں پیدا فرما دے، اے اللہ ہمارے انگ انگ اے اللہ ہماری ہڈی ہڈی بوٹی بوٹی کو اے اللہ اپنے ذکر میں جاری فرما دے، اے اللہ ہمارے قلب کو اپنے ذکر میں جاری فرما دے، اے اللہ ہم ہمارے نفس کو اے اللہ نفس امبارہ سے اے اللہ نفس مطمئنہ بنا دے، اے اللہ نفس مطمئنہ ہمیں بھی نصیب فرما دے، اے اللہ ہمیں اپنی
اللہ عطا کے اوپر راضی فرما دے، اللہ ہمیں اپنی عطا کے اوپر راضی فرما دے، اللہ ہمیں اپنی ذات سے راضی فرما دے، اللہ تو بھی ہم سے راضی ہو جا، اللہ ہمیں اپنی رضا عطا فرما دے، اللہ ہمیں اپنی رضا عطا فرما دے، اللہ اپنی ناراضگی کو ہم سے دور فرما دے، اللہ اپنی ناراضگی کو ہم سے دور فرما دے، اللہ اپنی جہنم کو اللہ ہم پر حرام فرما دے، اللہ اپنی جہنم کو ہم پر حرام فرما دے، اللہ ہم نے جو دینداروں والے اللہ طریقے کو اپنایا ہے، اللہ ہم نے جو دینداروں والی اللہ وداقتہ بنائی ہے، اللہ جو دینی محفلوں کے اندر ہم آئے ہیں، اللہ دنیا کی محفلوں کو چھوڑ کر کے جو ہم یہاں آئے ہیں، اللہ اس میں اللہ ہمارا ایک ہی مقصد ہے کہ اللہ ہم آپ کے عذاب کا شکار نہیں ہونا چاہتے، اللہ ہم آپ کی جہنم کے اندر داخل نہیں ہونا چاہتے، اللہ اس شخص کے اوپر کیا حسرت اللہ جو کہ مندر سے نکل کر کے جہنم میں ڈال دیا جائے، جو کہ گرجا سے نکال کر کے جہنم میں ڈال دیا جائے، اللہ جو کہ نائٹ کلب میں سے نکال کر کے جہنم میں ڈال دیا جائے، اللہ اس کے اوپر حسرت نہیں ہوتی، لیکن اللہ دینی محفلوں کے اندر آئے اور اس کے بعد بھی اس کو جہنم میں ڈال دیا جائے، اللہ دینی وضع خطا بھی بنا لے، اللہ اس کے بعد بھی اس کو جہنم میں ڈال دیا جائے، اللہ تو اس سے زیادہ اور کون حسرت رکھنے والا، کون حسرت والا ہوگا؟ اللہ اصل حسرت تو اللہ اس کے اوپر ہوتی ہے، اللہ ہم نے دنیا کی ہے اللہ چکا چون کا گھر چھوڑا، تو اللہ اس کے پیچھے ہمارا اور کوئی مقصد نہیں تھا، اللہ آپ کی رضا اللہ ہمارا مقصد ہے، لیکن اللہ ہم بہت کمزور ہیں، اللہ ہم ظاہری وضاقت دین والی بنا لیتے ہیں، لیکن اللہ ہم اپنے من کو نہ پاک کر سکے، اللہ ہم اپنے اندر کو نہ صاف کر سکے، اللہ ابھی بھی تمہاری آلائشیں ساری بیماریاں ہمارے اندر موجود ہیں، اللہ ان کی وجہ سے گناہ ہم سے ابھی بھی نہیں چھوٹ سکے، اللہ ابھی بھی ہم گناہوں کے ارتکاب کرتے رہتے ہیں، اللہ یہ قربانیاں دینے کا پھر کیا فائدہ ہوگا، اللہ اگر پھر بھی ہمارے گناہ آپ کے جہنم میں ہمیں ڈال دیں، اللہ پھر بھی اگر آپ کا عطاب ہمارے اوپر، اللہ آپ کا عطاب ہمارے اوپر آ جائے، اللہ پھر ان دینی محفلوں میں آنے کا ہمیں کیا فائدہ ہوگا، اللہ پھر ان نیکیوں کا کام کے کام کرنے کا ہمارے میں کیا فائدہ ہوگا، اللہ آپ ہمارے اوپر رحم فرما لیجیے، اللہ ہمارے اوپر رحم فرما لیجیے، اللہ ہم اپنے آپ کو بہت کمزور پاتے ہیں، اے اللہ اپنے اندر ہمت نہیں پاتے، اے اللہ حوصلہ نہیں پاتے، اے اللہ ہم آپ کا ذکر نہیں کر پاتے، اے اللہ ہم اپنے آپ کو گناہوں سے نہیں بچا پاتے، اے اللہ لیکن ہم اپنے تمام گناہوں کا آپ کے سامنے اقرار کرتے ہیں، اے اللہ اقراری مجرم کو تو اے اللہ دنیا والے بھی معاف کر دیتے ہیں، اے اللہ دنیا والے بھی معاف کر دیتے ہیں، اے اللہ آپ تو رحیم ہیں کریم ہیں، اے اللہ آپ تو غفور رحیم ہیں، اے اللہ آپ نے تو فرما دیا ان رحمتی وسعت کل شیئن، کہ میری رحمت جو ہے وہ ہر چیز کے اوپر وقت کے اوپر بھاری ہے، اے اللہ ہم آپ کی رحمت کا آسرا لے کے بیٹھے ہیں، اے اللہ ہم فقط آپ کی رحمت کا آسرا لے کے بیٹھے ہیں، اے اللہ ہماری نیکیوں کا ہمیں کوئی آسرا نہیں، اے اللہ اس لیے کہ اب ہم نیکیاں کر ہی نہیں پاتے، اے اللہ بے توفیقی کا شکار ہیں، اے اللہ نیکی ہم سے ہو ہی نہیں پاتی، اور اے اللہ اگر ہوتی بھی ہے تو اے اللہ پھر اے اللہ ریاکاری کے ذریعے، اے اللہ گناہوں کے ذریعے، اے اللہ ہم اس نیکی کو ضائع کر دیتے ہیں، اے اللہ بڑے بڑے گناہ کر کے اے اللہ نیکیوں کے اثرات ہماری زندگی سے ضائع ہو جاتے ہیں، اے اللہ ہماری نیکیاں بھی اللہ ہمارے کام نہیں آ سکتی، اے اللہ ہمیں اپنی نیکیوں کا کوئی آسرا نہیں، اے اللہ فقط آپ کی رحمت کا آسرا ہے، اے اللہ ہمیں بڑوں سے یہ حدیث سنی کہ جب کوئی اے اللہ گناہ گار، جب کوئی نیک آدمی، جب کوئی زاہد اللہ تعالیٰ کو آپ کو پکارتا ہے تو آپ ایک دفعہ اس کے اوپر لبیک کہتے ہیں، لیکن جب کوئی گناہ گار آپ کو پکارتا ہے تو آپ تین دفعہ لبیک 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 کہتے ہیں، تو فرشتہ آپ سے پوچھتے ہیں کہ آپ نے گناہ گار کے پکارنے کے اوپر تین دفعہ لبیک کیوں کہا، تو آپ جواب دیتے ہیں کہ کیونکہ نیک آدمی کو اپنے نیکیوں کا آسرا تھا، وہ اس نیکیوں کی وجہ سے وہ اس کے ذہن میں یہ بات تھی کہ میری نیکیاں قبول ہو گئی ہوں، لیکن گناہگار کو کسی چیز کا آسرا نہیں ہوتا، وہ فقط میری رحمت کا آسرا لے کر کے مجھے پکارتا ہے، اے اللہ ہمارا بھی یہی حال ہے، اے اللہ ہم ظاہر میں بہت نیک نظر آتے ہیں، اے اللہ ظاہر میں ہم گناہوں سے بچے ہوئے نظر آتے ہیں، لیکن اے اللہ ہمارے پاس نیکیوں کا کوئی ذخیرہ نہیں، اے اللہ ہمارے دامن اے اللہ تار تار ہیں، اے اللہ کسی نیکی کو اگر ہم اپنے دامن میں ڈالتے بھی ہیں تو اے اللہ چھیدوں کے ذریعے اس میں سے نکل جاتی ہے، اے اللہ ہم اپنی نیکیوں کو سنبھال نہیں پاتے، اے اللہ ان کی حفاظت نہیں کر پاتے، اے اللہ ہمیں اے اللہ کوئی آسرا نہیں، اے اللہ ہماری مثال اسی معاصی کے گرفتار انسان کسی ہے، اے اللہ اسی گناہگار انسان کسی ہے، اے اللہ جس کو آپ کی رحمت کے علاوہ اور کسی چیز کا آسرا نہیں، اے اللہ آپ رحمت فرما دیجئے، اے اللہ آپ رحمت فرما دیجئے، اے اللہ اگر آپ معاف نہ کرنا چاہتے ہیں اللہ پھر بھی معاف فرما دیجئے، اے اللہ آپ کے در کے سوا ہمارا اور کوئی در نہیں، اے اللہ دنیا میں ہمیں ایسا کوئی نظر نہیں آتا، اے اللہ جس کے پاس جا کر کے ہم اپنے دل کو کھول سکیں، اے اللہ اپنے گناہوں کا اعتراف کر سکیں، اے اللہ ان کے اوپر آپ سے معافی مانگ سکے، اے اللہ کوئی ایسا در نظر نہیں آتا، اے اللہ ہم تمام دروازوں سے اللہ مایوس ہو چکے، اے اللہ اب صرف آپ کا ایک دروازہ ہے، اے اللہ جس کی پاس ہے اللہ ہم اللہ لا لگا کے بیٹھے ہیں، اے اللہ اعمال کرنے کے قابل نہیں، لیکن اے اللہ آپ تو رحیم ہے، اے اللہ آپ کے ہاں قابلیت نہیں چلتی، اے اللہ ہم نے اپنے بڑوں سے سنا کہ قبولیت چلتی ہے، اے اللہ آپ قبول فرما لیجئے، اے اللہ قبول فرما لیجئے، اے اللہ قبول فرما لیجئے، اے اللہ ہماری دعاؤں کو پھٹے کپڑے کی طرح اللہ ہمارے منہ پر نہ مار دیجئے، اے اللہ یہ بھائی دنیا ہم سے ناراض ہے، اے اللہ سبھی ہم سے ناراض ہے، اے اللہ اگر آپ بھی ہم سے ناراض ہو گئے تو ہم کہاں جائیں گے، اے اللہ اپنے رات ناراضگی کو دور فرما دیجئے، اے اللہ جن کے حقوق ہمارے اوپر آتے ہیں، اے اللہ آپ اپنی طرف سے اے اللہ اپنے خزانوں میں سے ان کو عطا فرما کر کے اے اللہ ہمارے حقوق کی گلو خلاصی فرما دیجئے، اے اللہ ہم تم سے معافی بھی نہیں مانگ سکتے، اے اللہ کس طرح سے اے اللہ حقوق کا جواب دیں گے، اے اللہ آپ اے اللہ کافی، اے اللہ کافی شافی ہو جائے، اے اللہ آپ کافی شافی ہو جائیں، اے اللہ آپ نے خود فرما دیا کہ اللہ تعالیٰ جو ہے اپنے بندے کے لیے کافی ہے، اے اللہ اس طرح کی آیتیں پڑھ کے اللہ ہم جیسوں کو بھی امید لگ جاتی ہے، اے اللہ ہم جیسوں کو بھی امید لگ جاتی ہے، اے اللہ آپ ہمارے لیے کافی ہو جائیں، اے اللہ آپ ہمارے لیے دنیا میں بھی اور اللہ آخرت کے دن بھی کافی ہو جائیں، اے اللہ دنیا کی زندگی کو اے اللہ ہمارے لیے سکون والی زندگی بنا دیجئے، اے اللہ دلوں کا اطمینان عطا فرما دیجئے، اے اللہ پریشانی اور مصیبتوں سے اے اللہ ہمارے نجات عطا فرما دیجئے، اے اللہ زندگی کو اے اللہ شکر والی زندگی بنا دیجئے، اے اللہ اپنی نعمتوں کے اوپر شکر کرنے والا بنا دیجئے، اے اللہ زندگی کے آخری لمحے کو اے اللہ ہماری زندگی کا سب سے خوشگوار لمحہ بنا دیجئے، اے اللہ کب کلمے کے اوپر موت عطا فرما دیجئے، اے اللہ شہادت والی موت عطا فرما دیجئے، اے اللہ شہادت والی موت عطا فرما دیجئے، اے اللہ شہادت والی موت عطا فرما دیجئے، اے اللہ اپنے حبیب کے شہر کے اندر اے اللہ قبر کی جو جگہ عطا فرما دیجئے، اے اللہ قبر کی جگہ عطا فرما دیجئے، اے اللہ ہماری قبروں کو اے اللہ عذاب والی جگہ نہ بنائیے، اے اللہ قبر کے عذاب سے ہماری اور اے اللہ ہمارے جتنے عزیز رشتے دار ہیں اے اللہ ان سب کی نجات عطا فرما دیجئے، اے اللہ ان کی قبروں کو جو اس دنیا سے فوت ہو چکے اے اللہ مینار نور بنا دیجئے، اے اللہ ان کی قبروں کو اے اللہ روشن بنا دیجئے، اے اللہ ان کے لیے منکر اور نکیر کے سوالات کے جواب دینا آسان بنا دیجئے، اے اللہ اگر ان کی مغفرت ہو چکی تو اے اللہ اپنے قرب کے اعلیٰ درجات عطا فرما دیجئے، اے اللہ قیامت کے دن کو ہماری زندگی کا سب سے خوشگوار دن بنا دیجئے، اے اللہ سب سے سہل دن بنا دیجئے، آسان دن بنا دیجئے، اے اللہ اپنے عرش کا سایہ عطا فرما دیجئے، اے اللہ عرش کا سایہ عطا فرما دیجئے، اے اللہ حوض کوثر کے اوپر نبی پاک صلی اللہ علیہ وسلم کے ہاتھوں اے اللہ جام کوثر ہم جیسوں کو بھی نصیب فرما دیجئے، اے اللہ نصیب فرما دیجئے، اے اللہ پل سرات کے اوپر سے تیزی کے ساتھ گزرنا ہمارے لیے آسان بنا دیجئے، اے اللہ بلا حساب کتاب اے اللہ اپنی جنت میں داخل فرما دیجئے، اے اللہ راضی ہو جائیے، اے اللہ اپنا دیدار عطا فرما دیجئے، اے اللہ اپنا دیدار عطا فرما دیجئے، اے اللہ نبی پاک صلی اللہ علیہ وسلم کا دیدار اے اللہ اس دنیا میں ہی عطا فرما دیجئے، اے اللہ ہمیں بھی کوئی ایسی نیند سنا دیجئے، اے اللہ جس کے اندر آپ کے نبی پاک صلی اللہ علیہ وسلم کا ہمیں دیدار نصیب ہو جائے، اے اللہ ہمیں بھی کوئی ایسی نیند سنا دیجئے، اے اللہ آپ اے اللہ ہم نے سنا کہ قیامت کے دن کچھ لوگ ہوں گے جو کہ اندھے کھڑے کیے جائیں گے، اے اللہ اگر ہم بھی قیامت کے دن اندھے کھڑے کر دیے گئے تو اے اللہ آپ کے حبیب کا دیدار ہم قیامت کے دن بھی نہیں کر سکیں گے، اے اللہ اس دوہری محرومی سے ہمیں بٹھا لیجئے، اے اللہ نہ اس دنیا کے اندر ہم ان کا دیدار کر سکے نہ قیامت کے دن دیدار کر سکیں گے، اے اللہ ہمیں ایسی دوہری محرومی سے بٹھا لیجئے، اے اللہ ہمیں ان کی شفاعت کا حقدار بنا دیجئے، اے اللہ ہمارے دلوں کو نرم فرما دیجئے، اے اللہ ہمارے دلوں کو نرم فرما دیجئے، اے اللہ ہمیں اتنا کثرت سے ذکر کرنے کی توفیق عطا فرما دیجئے، اے اللہ کے جس کے نتیجے میں ہمارے دل نرم پڑ جائیں، اے اللہ دل نرم پڑ جائیں، اے اللہ ہم ایک دوسرے کے لیے رحمت کا سبب بن جائیں، اے اللہ ایک دوسرے کے لیے زحمت کا سبب نہ بنیں، اے اللہ ہر ایک کے لیے اے اللہ ہمیں رحمت کا سبب بنا دیجئے، اے اللہ ہمیں بھی کسی کی بھلائی کے لیے استعمال فرما لیجئے، اللہ کسی کی خیر کے لیے استعمال فرما لیجئے، اللہ کسی کے دنیاوی اور آخری اخروی فائدے کے لیے ہمیں استعمال فرما لیجئے، اللہ ہماری اولادوں کو بھی استعمال فرما لیجئے، اللہ ہماری اولادوں کی اور اللہ عزیز و قارب کی اللہ حفاظت فرما لیجئے، اللہ فتنوں اور تمام شرور سے اللہ ان کی حفاظت فرما لیجئے، اللہ فتنہ دجال سے ہم سب کی، ہماری اولاد کی، اللہ آنے والی نسلوں کی حفاظت فرما لیجئے، اللہ تمام دنیا میں جتنے بھی فتنے ہیں اللہ ان سے ہم سب کی حفاظت فرما دیجئے، اے اللہ ایمان کی حفاظت فرما دیجئے، اے اللہ ایمان کی حفاظت فرما دیجئے، اے اللہ ہمارے جو مشائخ الزام ہیں جن کے ساتھ اے اللہ آپ کی رحمت سے ہمیں جو نسبت نصیب ہوئی، اے اللہ اس نسبت کی حفاظت فرما دیجئے، اے اللہ اس تعلق کی حفاظت فرما دیجئے، اے اللہ اس کی قدر کرنے کی توفیق عطا فرما دیجئے، اے اللہ دین اسلام کی قدر کرنے کی توفیق عطا فرما دیجئے، اے اللہ اس کو سمجھ کر کے اس پر عمل کرنے کی توفیق عطا فرما دیجئے، اے اللہ اس کا علم حاصل کرنے کی توفیق عطا فرما دیجئے، اے اللہ اس کے اوپر عمل کرنے کی توفیق عطا فرما دیجئے، اے اللہ، اے اللہ اپنی رحمت سے ہماری تمام دعاؤں کو قبول فرما لیجئے، اے اللہ ہمیں اپنے بخشے بخشائے بندوں کے اندر شامل فرما لیجئے، صلی اللہ تعالیٰ علیہ خیر خلقہ سیدنا محمد وعلیٰ آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین.